आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार तथा ख्रिष्टी अभिवादन। जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा प्रस्थान 17 अध्यायबाट आज हामी अध्ययन गर्न मनन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य कुरा देख्छौं, इसरायलीहरू फेरि गनगन गर्छन्, कुडकुडाउन थाल्छन्। यस समयमा चाहिँ तिनीहरू रेफिदिममा पानी चाहन्छन्। परमेश्वरले मोसालाई चट्टानबाट पानी निकाल्नलाई होरेबमा पठाउनु हुनुहुन्छ। हारूनले र हुरले मोसाको हातहरू थामिदिन्छन् जब तिनले हात उचालेर इसरायलीहरूको पक्षमा परमेश्वरको हात होस् वा कृपा होस् भनेर अन्तर्विन्ती चढाउँछन् र इसरायलीहरूले अमिमेलेकलाई जित्छन् र मोसाले यहोवा निस्सीको निम्ति एक वेदी बनाउँछन्। अनि टिप्पणी हामी हेर्छौं 17 अध्यायको टिप्पणी, इसरायलका सन्तानहरूले मिश्र छोडेर अहिले उजाड स्थानको यात्रामा छन्। तिनीहरू अहिले सिनाई पर्वततिरको बाटोमा छन् र त्यहाँ इसरायलहरूसँग 7 अनुभवहरू पाउँदछन् जुनले ख्रिस्टियन जीवनको तस्विरहरू दिँदछ। याद राख्नुहोस्, जुन पहिलो कोरन्थी 10 अध्याय 11 पदमा भनिएको छ, यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भए थिए र हाम्रो चेतावनीको निम्ति लेखिएका हुन् जसमाथि पुस्ताहरूको अन्त हुन लागेको छ। सबै क्रिस्टियनहरूले यी पाठहरूको पढ्न र ध्यान दिन आवश्यकता छ। यी पाठहरू तस्विर आकृतिमा दिइएका छन् र अर्थ स्पष्ट छ। सबभन्दा पहिले हामी देख्नेछौ प्रहार गरिएको पत्थरबाट पानीको फोहरा फुटी निस्कि आउँदछ। जबकि इसरायलीहरू मरूभूमि उजाड स्थानमा भएर यात्रा गरे, तिनीहरूलाई प्रशस्तै प्यासा लाग्यो र एकपल्ट फेरि गनगनाउँछन्, कुडकुडाउँछन्। प्रस्थान 17 अध्याय 1-3 पदमा भनिएको छ, इसरायलीहरूका सारा समुदाय सिनको उजाड स्थानबाट परमप्रभुको आज्ञा बमोजिम ठाउँ ठाउँमा यात्रा गरेर रपोदिममा आइपुगे। त्यहाँ तिनीहरूले डेरा बनाए तर मानिसहरूका निम्ति खाने पानी थिएन। यसकारण तिनीहरूले मोसासित झगडा गरेर भने, हामीलाई खाने पानी दिनुहोस्। मोसाले तिनीहरूलाई भने, तिमीहरू किन मसित कलह राख्दछौ वा कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ? तर मानिसहरूलाई पानीको तिर्खा लाग्यो र ती यसो भनेर मोसाको विरूद्धमा गनगनाए, तपाईले हामी हाम्रा बालबच्चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्याउनुभयो? मित्र, इसरायलका सन्तानहरू सधैँ गुनासो गर्ने गनगनाउनेहरू थिए। तिनीहरूसँग आवश्यक र गुनासो गर्न आरम्भ गर्छन्। तिनीहरूसँग जरूरत कुराहरू छन् पाउनलाई र त्यसको सम्बन्धमा तिनीहरू गुनासो गर्न आरम्भ गर्छन्। परमेश्वर तिनीहरूका सम्पूर्ण आवश्यकताहरूको पूर्ति गरिदिनुहुन्छ, पूरा गरिदिनुहुन्छ। फेरि त्यसपछि केही समयमा आउँछौ अनि तिनीहरू चिकार छोड्न आरम्भ गर्छन्, गुनासो गर्न, दोष पत्ता लगाउन आरम्भ गर्छन्। आज धेरै चर्चहरू, मण्डलीहरू र क्रिस्चियनहरू उही आत्मिक अवस्थामा छन्, तापनि तिनीहरू सोच्दछन् कि तिनीहरू उत्तम असल स्थितिमा छन्। 4 पदमा भनिएको छ, तब मोसाले यसो भनी परमप्रभुलाई पुकार गरे, म यी मानिसहरूलाई के गरौं? यिनीहरूले त मलाई ढुङ्गाले हान्नै आँटेका छन्। यस बेलासम्म मोसा आफ्नो कामको केही व्यक्तिलाई जिम्मा दिन करिब करिब तयार भइसकेका थिए। मोसा इसरायलीहरूको गनगन र कुडकुडाईको सुन्न अब कति पनि चाहँदैनथे। तिनी थकित भइसकेका थिए ती सुनेर। अहिले परमेश्वरको प्रबन्धको ध्यान दिनुहोस्। 5 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूका धर्मगुरूहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूका अघि अघि जा र तैले नील नदीलाई हिर्काएको तेरो लौरो पनि आफ्नो हातमा लिएर जा। यही नै लौरो मोसालाई दिइएको थियो जब तिमी इसरायलीहरूलाई मिश्रबाट छुटकारा दिन मिश्रमा गएथे। यो मोसाको शक्ति र अधिकारको छाप र चिनो थियो। अनि छ र सातमा हामी पढ्छौ, म होरेबमा भएको चट्टानमा तेरो अघि खड़ा हुनेछु, तैले चट्टानलाई हिर्काउनु र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ। तब मोसाले इसरायलीहरूका धर्मगुरूहरूको सामुने त्यसै गरे, परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने इसरायलीहरूको झगडाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनले मसा र मरिबा राखे। मित्र, चट्टानबाट आएको पानी र चट्टानको यो पहिलो उल्लेख हो। चट्टानले कसको प्रतिनिधित्व गर्दछ तपाईँलाई थाहा छ? मित्र, यसले कसको प्रतिनिधित्व गर्छ भन्ने कुराको हामी अन्दाज लगाइराख्दैनौ। पवित्र आत्मा परमेश्वरले यसको पहिलो कोरन्थी 10:1-4 वर्णन गर्दछ, जुनले हामीलाई भन्छ, किनभने ए भाइ हो, हाम्रा पिता पुर्खाहरू सबै बादल मुनि थिए र सबै समुद्र पार गरेर तरे भन्ने कुरामा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। सबैले बादल र समुद्रमा मोसाको बप्तिस्मा लिए। सबैले एकै आत्मिक खानेकुरा खाए। सबैले एकै आत्मिक पिउने कुरा पिए, किनकि तिनीहरूका पछि पछि लागेका एउटा आत्मिक पहराको पानी तिनीहरूले पिए। त्यो पहरा चाहिँ ख्रिस्ट नै हुनुहुन्थ्यो। अनि इसरायलीहरूले खाएको रोटी चाहिँ मन्ना थियो, जुन ख्रिष्टको तस्वीर थियो। ख्रिष्ट पनि जीवनको पानी हुनुहुन्छ र चट्टान चाहिँ उहाँको तस्वीर हो। यसले ठोस चट्टानसँग मानिसको अविश्वासको भिन्नता देखाउन तुलना गर्दछ। हेर्नुहोस् त, तिनीहरूले यहाँ परमेश्वरको सन्देह गरे, शंका गरे। इसरायलीहरूको सानो सन्देहको बादलले तिनीहरूबाट परमेश्वरको मुख छिपाइरहेको थियो। चट्टान प्रभु येशूको सुन्दर तस्वीर हो। भजन 61:2 भन्छ, मेरो मन व्याकुल हुँदा पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्नेछु, म भन्दा अग्लो चट्टानमा मलाई डोर्याएर लानुहोस्। त्यो चट्टान चाहिँ मित्र ख्रिष्ट प्रभु हुनुहुन्छ। फेरि भजनकार भन्छन् भजन संग्रह 78:35, तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूको चट्टान र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदो रहेछ। त्यसपछि प्रेरित पत्रुसले हामीलाई भन्छन् पहिलो पत्रुस 2:6-8, किनभने धर्मशास्त्रमा यो छ, हेर सियोनमा छानिएको एउटा मुख्य बहुमूल्य कुनाको ढुङ्गो म राख्दछु, उनीमाथि विश्वास गर्ने शर्ममा पर्ने छैन। यसकारण तिनीहरू जसले विश्वास गर्छ तिमीहरूका निम्ति त बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूको निम्ति चाहिँ जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दी तुल्याए त्यही कुनाको शिर ढुङ्गो हुन आयो र ठेस लाग्ने ढुङ्गो र बाधाको चट्टान, किनभने आज्ञा पालन नगर्ने भएर तिनीहरू वचनमा ठेस खान्छन्। यसैको निम्ति तिनीहरू नियुक्त पनि भएका थिए। अन्त्यमा प्रेरित पाउल हामीलाई यो सल्लाह दिन्छन् पहिलो कोरन्थी 3:11, किनभने बसालेको जग बाहेक जो प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। येशू एक अंग्रेजी भजनले भन्दछ, प्रभु येशू कमजोरी थकित मुलुकमा चट्टान हुनुहुन्छ। यद्यपि उहाँ जगको रूपमा उहाँको सुन्दर तस्वीर भए तापनि त्यसमाथि जो कोही आश्रित हुन सक्छ र त्यसमाथि चर्च मण्डली बसालिएको छ। चट्टान अन्तिम स्थान हो, हामी पानी पिउनलाई जान्छौ। मेरो मतलब म खेल ठट्टा गर्ने यहाँ बढ्न खोजेको होइन, यहाँ हँसी मजाक म यहाँ गरिरहेको छुइन, तर तपाईँ चट्टानबाट कड़ा पानी पनि पाउन सक्नुहुन्न। यो चाहिँ सलगमबाट रगत पाएको जस्तै हुने थियो। तपाईँ पत्थरको वा चट्टानको शक्ति उक्तम गुणहरू र स्थायीताको प्रशंसा गर्न सक्नुहुन्छ। यसबाट सिक्ने त्यहाँ धेरै पाठहरू छन्। तपाईँ यसलाई जाँच गर्ने परीक्षण गर्न सक्नुहुन्छ, तपाईँ तर यसलाई पिउन सक्नुहुन्न। प्रभु येशू चट्टान हुनुहुन्छ, तर उहाँको सुन्दर जीवन र धेरै समय टिक्ने स्थायीताले तपाईँलाई बचाउन सक्दैन, उद्धार दिन सक्दैन। उहाँको शिक्षाले तपाईँको आत्मालाई उद्धार गर्ने छैन। तपाई उद्धारको लागि येशु ख्रिष्ट चट्टानमा खस्न सक्नुहुन्छ, तर कुनै पनि मानव प्रयत्नले यो चट्टानबाट पानी निकाल्न योग्य छैन र निकाल्न सक्दैन। तर जब चट्टानमा प्रहार गरियो तब यसले जीवित पानीको फोहरा निकालिदियो। प्रभु येशु क्रूसमा मारिनुभयो र तपाई र मलाई बचाउन आफ्नो जीवन क्रूसमा दिनुभयो। हामीत्र उहाँ हामीलाई जीवन दिन, अनन्त जीवन दिन प्रहार गरिनुभयो। प्रहार गरिएको चट्टान येशु ख्रिष्टको मृत्युको तस्विर हो। गन्तीमा हामीलाई दोस्रो पल्ट भनिएको छ कि इसरायलका सन्तानहरूले गुनासो गरे कि तिनीहरूसँग पानी छैन। पहिलो पल्ट जब इसरायलीहरू तिर्खा लागेकोले गर्दा परमेश्वरले मूसालाई चट्टानमा प्रहार गर्न आज्ञा गर्नुभयो र पानीको मुस्लो निक्लिआयो। तर गन्तीमा परमेश्वरले मूसालाई भिन्नै खालको आज्ञा दिनुहुन्छ। परमेश्वर मूसालाई गन्ती 20:8 पदमा भन्नुहुन्छ, यो लौरो लिएर त र तेरो दाजु हारून भएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामुने यस पहरालाई हुकुम गर, र पहराबाट पानी निस्कनेछ र तैले यस पहराबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्। यसरी तैले समुदाय र तिनका गाई वस्तुहरूलाई पानी दिनेछस्। मूसाले खाली चट्टानलाई वा पहरालाई हुकुम गर्नु पर्ने मात्र थियो, आज्ञा गर्नुपर्ने मात्र थियो, किनभने त्यो पत्थरलाई पहिले नै प्रहार गरिसकिएको छ। ख्रिस्ट प्रभुलाई करिब 2000 वर्ष पहिले क्रूसमा टाँगिएको थियो र जब उहाँले क्रूसमा यो भन्नुभयो अब सिद्धियो, यो वास्तवमा सिद्धिएको थियो। ख्रिस्टलाई फेरि क्रूसमा टाँगिन कति पनि पटक पटक आवश्यक छैन। परमेश्वर ख्रिस्टले तपाईँको निम्ति गर्नुभएको कुरामा सन्तुष्ट हुनुभयो। प्रश्न यो छ कि तपाईँ ख्रिस्टले क्रूसमा गर्नुभएको महान कामसँग सन्तुष्ट हुनुहुन्छ? उहाँ तपाईँलाई बचाउनलाई, उद्धार गर्नलाई मर्नुभयो। परमेश्वरले तपाईँलाई सोध्ने खाली एउटै कुरा छ, प्रश्न छ, उहाँको पुत्र येशूमा विश्वास गर, बस त्यति मात्र। चट्टान रूपी येशु ख्रिस्टबाट आज आत्मिक आशिषहरू आउँछन्। पहराबाट निस्किआएको आशिष रूपी पानीको मुस्लो वा फोहराले तिर्खा लागेर सुकेका ओठहरूलाई ओसिलो पारिदिन्छ अनि त्यो छटपटाइरहेको प्यासी हृदयलाई, आत्मालाई तृप्त गरिदिन्छ। एफएसी 1:3 पदले यो कुरा हामीलाई जानकारी दिन्छ। भनिएको छ, हाम्रा प्रभु येशु ख्रिष्टका परमेश्वर र पितालाई धन्यवाद होस् जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिष्टमा आशीर्वाद दिनुभएको छ। चट्टानलाई एकपल्ट प्रहार गरिसकिएको थियो र यसबाट प्रशस्त जीवित पानी बहन्छ अनि हजारौं मानिसहरूले आफ्नो आत्मिक तृष्णा केवल ख्रिष्टमा मेटाउन सकेका छन्। आज हजारौं मानिसको तृष्णित आत्मालाई तृप्त गरिएको छ। परमेश्वर भन्नुहुन्छ, यदि तपाईँ त्यस फोहराबाट पानी पिउनुहुन्छ भने तपाईँ कहिले फेरि तिर्खाउनुहुने छैन। यसपछि हामी देख्छौ अमेलेकसँग इसरायलीहरूको युद्ध। इसरायलीहरूको उजाड स्थानको यात्रामा हुँदा अमेलेकीहरूसँग युद्ध गरे जसले शास्त्रमा शरीरको प्रतिनिधित्व गर्दछ। 8 पदमा लेखिएको छ, तब अमालेकीहरू आएर पिदिममा रपिदिममा इसरायलीहरूमाथि आक्रमण गरे। अमालेकीहरू एसाउको पीढ़ी वा सन्ततिहरू थिए। एसाउ शरीरको तस्विर थिए र अमालेकीहरू इसरायलीहरूको शत्रुहरू बने थिए। तिनीहरू इसरायलीको निरन्तर सधैँ शत्रु बनिरहे। पहिलोपल्ट इसरायलीहरू युद्धमा लड्छन्। भनिएको छ 8-10 पदमा, तब अमालेकीहरू आएर रपिदिममा इसरायलीहरूमाथि आक्रमण गरे अनि मूसाले यहोशूलाई भने, हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ, भोलि परमप्रभुको लौरो मेरो हातमा लिएर म डाँडाको टाकुरामा खड़ा हुनेछु। तब मूसाले तिनलाई भने बमोजिम यहोशूले गरे र अमालेकीहरूका विरूद्धमा लड्न लागे। मूसा हारून र हुर चाहिँ डाँडाको टाकुरामा गए। मित्र, मैले तपाईलाई भर्खरै भनिसके कि एसाउ शरीरको तस्विर थिए। एसाउ तपाईलाई थाहा छ उनी को थिए? उनी याकुबका दाजु थिए अनि उसले चाहिँ शरीरको तस्विर दिन्छ। अहिले त्यही याकुबको दाई एसाउको सन्तान अमालेकीहरू इसरायलीहरूसँग युद्ध गर्न आउँछन् र इसरायलीहरू अमालेकीहरूमाथि आफ्नै प्रयत्नद्वारा विजयी हुन सक्दैनथे। न तपाई र म नै हाम्रो आफ्नै प्रयत्नहरूद्वारा शरीरमाथि विजय हुन सक्छौ। शरीर आत्माको विरूद्धमा युद्ध गर्छ र आत्मा शरीरको विरूद्धमा युद्ध गर्छ। पावलले यसको गलाती 5:17 पदमा वर्णन गर्छन्, किनभने शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरूद्ध अर्को हुन्छ। यही नै तस्वीर हामीसँग उजाड स्थानमा छ, जब इसरायलीहरू र अमालेकीहरू आपसमा युद्ध गर्छन्। अनि हामी देख्दछौ 11 र 12 पदमा यस प्रकार लेखिएको छ, मोसाले आफ्ना हात माथि उचालिराख्दा इसरायलीहरू विजय हुन्थे, तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजय हुन्थे। जब मोसाका हात थाके तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनी मुनि राखिदिए र तिनी त्यसमाथि बसे। हारून र हुरले चाहिँ तिनका हात थामी राखे, एउटाले एकापट्टि र अर्कोले अर्कोपट्टि, यसरी सूर्यास्त नहुन्जेल तिनका हात स्थिर रहे। मित्र, होसियारी पूर्वक अवलोकनले यो प्रकट गर्दछ कि वास्तवमा युद्ध पर्वतको चुचुरोमा टाकुरोमा लड़िएको थियो, जहाँ मोसा परमप्रभुसँग अर्ज विन्ती गरी प्रार्थना गरिरहेका छन्। यो प्रार्थनाद्वारा लड़िएको थियो। यो युद्ध इसरायलको युद्ध गर्ने कौशल वा कला वा शक्ति क्षमताद्वारा जितिने थिएन, किनभने तिनीहरू अनुभवी सिपाहीहरू थिएनन् न तिनीहरू अहिलेसम्म युद्धमा नै लड़ेका थिए। यो पहिलोपल्ट थियो तिनीहरूको। यो युद्ध मोसाद्वारा लड़िएको र मोसाद्वारा जितिएको युद्ध हो। जबकि मोसा आफ्नो हात माथि उचाली राख्न सक्दैनथे, थाक्दथे, तब इसरायलका सन्तानहरूले युद्धमा हार्न लाग्दथे। यदि मोसा नभएको भए इसरायलहरूले युद्ध हार्ने थिए। याद गर्नुपर्ने महत्वपूर्ण कुरा यो हो कि पवित्र आत्मा मात्र एक हुनुहुन्छ जसले हामीलाई शरीरमाथि विजय दिन सक्नुहुन्छ। विजय तब आउँछ जब विश्वासी आत्मामा हिँड्दछ। जब तपाईँ र म आफ्नै इच्छा र आफ्नै सोचाइ र ज्ञानमा हिँड्छौ भने अमालेखी रूपी शरीरले तुरन्तै हामीलाई पराजित गर्नेछ, हराउनेछ। जब मोसाको हात माथि उचालिएको थियो तब इसरायलहरूले जिते। मित्र, तपाईँ र म आफ्नै शक्ति र प्रयत्नद्वारा कहिले पनि शरीरमाथि विजय हुन सक्दैनौ, यो कुरा हामी थाहा पाऊ। केवल पवित्र आत्माले मात्र तपाईँ र मेरो निम्ति विजय दिन सक्नुहुन्छ। अनि 13 र 14 पदमा भनिएको छ, अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते। तब परमप्रभुले मोसालाई भन्नुभयो, यो कुरा सम्झनाको निम्ति एउटा पुस्तकमा लेख र त्यो यहोशूलाई बताइदिए, किनकि म अमालेकको स्मृति आकाश मुनिदेखि बिल्कुलै मेटिदिनेछु। मित्र, यो समय चाहिँ केही क्षण रोकिएर यस व्यक्ति यहोशूलाई विचार गर्ने समय हो। तिनी नै एक हुन् जो मोसाको पछि इसरायलीहरूको नेतृत्व गर्ने अगुवा हुनेछन्। हामी देख्न सक्छौ कि तिनी पहिले नै यो ओहदाको निम्ति स्थानको निम्ति तयारी भइसकेका छन्। तिनी साधारण व्यक्ति हुन्, तर परमेश्वरले तिनको अगाडि भएको कामको लागि तयारी गरिरहनु भएको छ। परमेश्वरले मोसालाई आज्ञा गर्नुभयो, त्यो यहोशूलाई बताइदे कि अमालेकीहरू नष्ट गरिनेछन्। अहिले परमेश्वर शरीरको मुक्त गर्न गइरहनु भएको छ। यसको लागि परमेश्वरलाई धन्यवाद होस्। जब प्रभुले कलेसियालाई स्वर्गमा लानुहुन्छ, उहाँले यसलाई बदल्नुहुनेछ। 1 कुरन्थी 15:52 पदले यसलाई यसरी भनेर पक्का गर्दछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ र मरेकाहरू अविनाशी रूपमा ब्युताइनेछन्। हाम्रो चाहिँ परिवर्तन हुनेछ। यदि प्रभुले नबदली कलेसियालाई, मण्डलीलाई अर्थात विश्वासीलाई अहिले जस्तो छ त्यसरी नै स्वर्गमा लानुभयो भने स्वर्गीय पनि यही भ्रष्ट पुरानो पृथ्वी वा संसारभन्दा कति पनि फरक छैन, किनभने हाम्रो आफ्नो पुरानो मनुष्यत्वले यस स्थानलाई बर्बाद गर्नेछ। म मेरो आफ्नो पुरानो मनुष्यत्वलाई सालौंदेखि लासलाई जस्तै घिसारिरहेको छु। म यसबाट मुक्त हुन चाहन्छु र मैले यसबाट मुक्त हुन कोशिश पनि गरे, तर पनि धेरैपल्ट असफल भए। तर परमेश्वरलाई धन्यवाद होस् कि उहाँले यो सानो प्रचारकको पुरानो मनुष्यत्वलाई कुनै दिन मुक्त गर्ने प्रतिज्ञा गर्नुभएको छ। ती व्यक्तिहरू जो ख्रिष्टका हुन् तिनीहरू कुनै दिन बदलिनेछन् र स्वर्गको लागि एकदमै फिट बनाइनेछ। अनि 15 र 16 पदमा भनिएको छ, मोसाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ परमप्रभु मेरो झण्डा राखे। अनि तिनले भने परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए, परमप्रभु पुस्तौं पुस्तसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ। त्यहाँ याद गर्नलाई तीन महत्वपूर्ण कुराहरू छन्। पहिलो, परमेश्वर अमालेकीहरूलाई अमालेकीहरूको स्मृति पृथ्वीदेखि बिल्कुलै मेटिदिनुहुनेछ। अर्को शब्दमा परमेश्वर पुरानो मनुष्यत्वलाई वा स्वभावलाई बिल्कुलै मेटिदिनुहुनेछ। दोस्रो, परमेश्वर कहिले पनि पुरानो स्वभावसँग सम्झौता गर्नुहुन्न, उहाँ अमालेकीहरूसँग पुस्तौं पुस्तसम्म युद्ध गर्नुहुनेछ। अनि तेस्रो महत्वपूर्ण कुरा चाहिँ, जबसम्म हामी यो शरीरमा रहन्छौ त्यहाँ निरन्तर संघर्ष चलिरहनेछ। शरीर र आत्मा सधैँ आपसमा विरोधमा छन्, युद्धमा छन्। केवल परमेश्वर पवित्र आत्माले मात्र हामीलाई विजय दिनुहुन्छ। हामीले यो कुराको बुझ्न आवश्यक छ। गलती 5:16 पदमा, तर म भन्दछु आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। प्रभु वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-4735-679-98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।